بسم الله الرحمن الرحیم.
السلام علیکم ناظرین،
پروگرام صبح زندگی میں بہت بہت خوش آمدید.
بالکل، اور بہت بہت صبح خیر، اور ہم امید کرتے ہیں آپ بالکل خیر خیریت سے ہوں گے،
خوشیوں اور خوشخبریوں سے بھرا رہے آج آپ کا دن،
دعائیں ہماری انشاءاللہ. اور ہمارے ہفتے کا موضوع چل رہا ہے بہت اہم موضوع، کیا چل رہا ہے خورم
جی؟ ایک خوشحال گھرانہ، کامیاب گھرانہ، اس کا راز کیا ہے؟ اور باب آپ کو ایک خوشخبری بھی سنائیں گے.
جی بالکل، آج ایران میں جو ہے ایک کامیاب گھرانے اور خوشحال گھرانے کا جو ہے وہ دن منایا جا رہا ہے. بالکل، اور خاص پروگرام جو ہے وہ ارینج کیے جا رہے ہیں.
ایسا ہی ہے،
خاص جو ہمارے جو نفسیاتی جو ماہر ہوتے ہیں وہ خاص جگہوں پہ فری جو ہے وہ آپ کو بالکل وہ کریں گے، مشورے دیں گے کہ کس طرح کامیاب اور خوشحال گھرانہ چلا سکتے ہیں.
بالکل، تو دیکھ لیں آپ کہ کتنی اہمیت رکھتا ہے ایک خوشحال گھرانہ، ایک کامیاب گھرانہ. اگر گھرانہ کامیاب ہوگا تو ہر قسم کی مشکلات سے انسان بچا رہتا ہے.
بالکل، اور صبح زندگی اور اس کی ٹیم کی بھی کوشش یہ ہے کہ اس ہفتے پورے اس موضوع پر جو ہے وہ روشنی ڈالتے رہیں.
اس لیے ہم نے یہ موضوع رکھا ہے. اچھا، یہ تو بات ہوگی ہمارے ہفتے کے موضوع کی، اب تھوڑی سی بات کر لیتے ہیں کہ جیسے کہ ہم آپ لوگوں کو پتا ہے ہم اپنے پروگرام کا آغاز کرتے ہیں ایک فرمان کے ساتھ، ایک حدیث کے ساتھ.
تو آج مل کر دیکھیں گے اور سنیں گے پیغمبر محمد صلی اللہ علیہ وسلم کی ایک حدیث، اور پھر آپ کی خدمت میں حاضر ہوں گے. ہمارے ساتھ رہیے گا.
حضور اکرم صلی اللہ علیہ وآلہ وسلم کا ارشاد گرامی ہے، جو شخص خوف الہی کے سبب گناہ نہ کرے تو اسے خداوند عالم روز قیامت خوش کر دے گا. جب تم کسی کو دیکھو کہ اسے کوئی پرواہ نہیں ہے کہ وہ کیا کہتا ہے اور اس کے بارے میں کیا کہا جاتا ہے، تو ایسا شخص شیطان کا شریک ہے.
جی، پروگرام صبح زندگی نے یہ عزم کیا ہے کہ ہر روز ہم آپ کو ایک حدیث، ایک فرمان دکھاتے ہیں تاکہ آپ لوگوں کی زندگیاں
بہتر اور خوبصورت بن سکے. اور ہم اس سے پہلے خورم یہ بولنا پڑے گا کہ ہم اس پر عمل پیرا ہونے کی کوشش کریں.
بالکل ایسا ہی ہے، اور جیسے رباب نے کہا پہلے تو اس کو ہمیں سمجھنے کی ضرورت ہے، جاننے کی ضرورت ہے، اور پھر اس کو اپنانے اور پھر اس پہ عمل کرنے کی بہرحال ضرورت ہے. زندگی ہماری سمر جائیں گی. بالکل، جیسے کہ آپ لوگوں کو پتا ہے اگر انسان، ہم سب کو ہمارے دل میں، ہمارے ذہن میں یہ بات ایک بہت واضح طور پر، ایک جیسے کہتے ہیں نا سورج کی روشنی کی طرح واضح ہے، کہ اگر ہم اپنے آئمہ، اپنے پیغمبروں کی بتائے ہوئے رستے پر چلیں گے تو ہماری زندگی سکون میں گزرے گی، آرام سے گزرے گی. بالکل، لیکن تھوڑی سی کہتے ہیں نا تھوڑی سی زور لگانے کی ضرورت ہوتی ہے، تھوڑا سا وقت دینے کی ضرورت ہوتی ہے. تو ہم آپ کو فرمان دکھاتے ہیں، حدیث دکھاتے ہیں، آپ لوگ ان پہ کوشش کریں عمل کرنے کی انشاءاللہ،
اور ہم بھی ساتھ ساتھ کوشش کریں گے.
بالکل، ہم سب مل کے کوشش کریں گے انشاءاللہ. اچھا جی، میں آپ کو یہ بتاتا چلوں، آپ پہلے بتا دیں.
میں پہلے بتاتی ہوں، آج ہمارے ساتھ اسٹوڈیو میں موجود ہوں گی سہیل فاطمہ صاحبہ، اور نظام انہضام کا پہلا حصہ وہ جو ہم آج ان سے بات کریں گے. یہ کہتے ہیں ایک محاورہ ہے، منہ میں پانی بھر جانا. یہ میں نے ضرور پوچھنا ان سے، منہ میں پانی بھر جانا اور ہمارے معدے اور پیٹ کا کیا تعلق ہے؟
ٹھیک ہے جی، صحیح ہے جی. بہرحال آج تغذیہ کا دن ہے، نیوٹریشن کا دن ہے، اور کھانے پینے کی چیزیں اور نظام انہضام.
کھانے پینے سے پہلے ہم اپنے نظام انہضام کو سمجھنا بہت ضروری ہے.
بالکل ایسا ہی ہے. اور میرے ساتھ شہرام علی صاحب انشاءاللہ اسکائپ کے ذریعے اسلام آباد اسٹوڈیو سے ہمیں جوائن کریں گے، اور وہ ہیں ممبر ہیں نیشنل یوتھ پروگرام ہے اس کے، اور انشاءاللہ ان سے بھی ہم بات کریں گے ہمارا ہفتے کا جو موضوع ہے اس سلسلے میں. اور ہفتے کے موضوع میں ہم لوگ آج ان سے بات کریں گے کہ جو تحفے دینے ہوتے ہیں ایک دوسرے کو گھر کے اندر، میاں بیوی آپس میں دینا، یا بچے اپنے ماں باپ کو دیتے ہیں، ماں باپ اپنے بچوں، یہ اس کی کیا اہمیت ہے، ضرورت ہے بھی صحیح یا نہیں، اس پہ بات کریں گے.
بہت میرے خیال سے اہم جو ہے یہ نقطہ آپ نے اٹھایا، اور یہ مرد حضرات بھائی یہاں پہ آپ دیکھ لیں، آپ اپنے بیگموں کو جو ہے تحفہ دینا چاہیے.
بیگمیں کیا کریں؟
ہے بیگم تو خوب، اب میں کیا بولوں، وہ تحفہ لینے کے لیے کام کرتی ہے گھر میں، اب ان کو تھوڑا تحفہ دینے کی ضرورت ہے.
ٹھیک ہے ٹھیک ہے، اس پہ بار بار بات کریں گے
ضرور. صحیح ہے، تو اب وقت ہوا ہے جان بنانے کا، فٹ ہونے کا. تو ساتھ مل کر دیکھتے ہیں ہمارے ورزش کا حصہ، اور پھر آپ کی خدمت میں حاضر ہوں گے.
ہمارے ساتھ رہیے گا.
به نام خدا.
بسم الله الرحمن الرحیم.
امید کرتا ہوں کہ آپ نے پچھلے جتنے پروگرامز ہیں ان کو غور سے دیکھا ہوگا، ورزش کر رہے ہوں گے۔ اب ہم ایک اور ورزش کے ساتھ آپ کی خدمت میں حاضر ہیں، ایک نئے اسٹیپ کے ساتھ۔ بیٹھتے ہیں زمین پہ، پلاٹس کے جتنے بھی اسٹیپس ہم بیٹھ کے انجام دیتے ہیں اس میں جو ہے وہ ہمارے کمر، گھٹنے اور دونوں پنجے ایک لیول پہ ہونے چاہیے۔ ابھی اپنی کمر کو ڈھیلا رکھیں گے، دونوں ہاتھوں کو اپنے دونوں ران کے نیچے رکھیں گے، سانس لیں گے اور سانس چھوڑنے کے ساتھ اپنی کمر کو سیدھا کریں گے۔ اگر اپنی کمر کو سیدھا نہیں کر سکتے اس انداز میں تو پھر اپنے دونوں پنجوں کو پیر سے، دونوں پنجوں کو زمین سے اٹھا لیں اور ان کو سیدھا کر لیں۔ دونوں ہاتھ رانوں کے نیچے، سانس لیں گے، سانس چھوڑتے وقت کمر کو سیدھا کریں گے، دوبارہ سانس چھوڑیں گے، دوبارہ سانس لے کے سانس چھوڑیں گے اور اپنی کمر کو سیدھا کریں گے، کمر کو سیدھا کریں گے۔ اس ورزش میں بھی جب ہم اپنے سانس کو چھوڑیں گے تو ہمارا پیٹ اندر کی طرف ہونا چاہیے، سینہ باہر کی طرف نکلا ہونا چاہیے۔ اس کا نیکسٹ سٹیپ یہ ہے کہ ہم اپنے دونوں ہاتھوں کو ران کے نیچے سے نکالیں گے اور دونوں ہاتھ آگے کی طرف لے کے آئیں گے، کمر ڈھیلی چھوڑی ہوئی ہے، دوبارہ سانس لیں گے، پیٹ کو اندر کریں گے، سینہ ہمارا نکلا ہونا چاہیے، بالکل اسٹریٹ ہونی چاہیے ہماری کمر۔ پھر دونوں ہاتھوں کو سامنے کی طرف لے کے آئیں گے اور دوبارہ اپنے ہاتھوں کو ران کے نیچے لے جائیں گے، سانس لیں گے، پیٹ اندر، سینہ باہر، کمر بالکل صاف کریں گے، اپنی سیدھی کریں گے، سینہ بالکل باہر نکلا ہونا چاہیے، پیٹ نکلا ہوا، سانس لیں گے، سانس چھوڑتے ہوئے دونوں ہاتھوں کو اوپر لے کے آئیں گے اور بالکل سامنے رکھیں گے، دونوں کندھے ہمارے سیدھے ہونے چاہیے اور ہاتھ ہمارے کندھوں سے اوپر نہ ہوں۔ اور یہ ہماری تھوڑی اس اسٹیپ میں نہ اوپر کی طرف جائے گی نہ نیچے کی طرف، بالکل اسٹریٹ ہونی چاہیے اور ہمارے دونوں ہاتھ بھی ہمارے کندھے کے لیول تک ہونے چاہیے، لیکن صرف ہمارا پیٹ اور ہماری جو کمر ہے اس کو بھی آپ ذہن میں رکھیں۔ جب ہم اپنے ہاتھوں کو آگے لے کے آئیں گے تو تھوڑا سا ہاتھوں کو 45 ڈگری کے لیول تک اوپر بھی لے کے جائیں گے، یہ نیکسٹ سٹیپ ہے اس ایکسرسائز کا۔ جو بھی آدمی یہ ورزش کرے وہ اپنی توانائی کے حساب سے اور جتنا ہاتھوں کو اوپر لے جا سکتا ہے اور جتنی سختی برداشت کر سکتا ہے اتنی ورزش کریں۔ سانس لیں گے، سانس چھوڑیں گے، کمر بالکل سیدھی، سینہ نکلا ہوا، پیٹ اندر کی طرف، سانس چھوڑتے وقت دونوں ہاتھوں کو اوپر لے کے آئیں گے اور بالکل پیر ہمارے سیدھے ہونے چاہیے، اگر پیر سیدھے نہیں رکھ سکتے تو پیروں کو اٹھا لیں گے۔ اب ہم ہاتھوں کو سیدھا کریں گے اور سیدھا کرنے کے بعد اوپر لے کے جائیں گے، دوبارہ نیچے لے کے آئیں گے، دوبارہ ہاتھوں کو ہم اپنے ران کے نیچے لے جائیں گے۔ ایک دفعہ اور اس ورزش کو دہراتے ہیں، سانس لیں گے، سانس چھوڑتے وقت ہم اپنی کمر کو سیدھا کریں گے، سانس لیں گے، سانس چھوڑتے وقت اپنے دونوں ہاتھوں کو اوپر لے کے آئیں گے، سانس لیں گے، اپنے ہاتھوں کو دوبارہ اوپر لے کے جائیں گے اور یہ دیکھیں 45 ڈگری کا، اس میں 45 ڈگری کا اینگل بن رہا ہے، دوبارہ ہاتھوں کو نیچے لے کے آئیں گے، سانس لیں گے، سانس چھوڑیں گے، سانس چھوڑتے وقت دوبارہ ہاتھوں کو ران کے نیچے لے جائیں گے۔ امید کرتا ہوں کہ آپ نے بہت دقت سے آج کا پروگرام دیکھا ہوگا، اس ایکسرسائز کو دیکھا ہوگا اور آپ ہماری ساری ایکسرسائزز کو دیکھ رہے ہوں گے، ہر اسٹیپ کو دیکھ رہے ہوں گے۔ انشاءاللہ آپ کے لیے صحت و سلامتی کے آرزو کے ساتھ، خدا
حافظ۔
خوش آمدید کہتے ہیں ناظرین آپ کو پروگرام صبح زندگی میں، اور میں یہاں پر آپ کو بتاتا چلوں کہ وائبر جو ہے ہمارا ایکٹیو ہے، واٹس ایپ بھی ہمارا ایکٹیو ہے، نمبر آپ کچھ ہی لمحات میں اسکرین پہ دیکھ لیں گے، آپ سوال پوچھ سکتے ہیں ہمارے سے، کوئی بھی بات ہمارے ساتھ شیئر کر سکتے ہیں۔ اور بہرحال میں سب کا شکریہ ادا کرتا ہوں، میر ساجد حسین صاحب کا، شبیر حسین، یاسر سجاد، افراسیاب صاحب، طاہر علی صاحب، شبر اور شہیر الہی صاحب، سید ثنا عباس زیدی صاحب، قصور صاحب، اندر ابی، عبدالرحمٰن دورانی صاحب، حسن عارف صاحب، سعید نقوی صاحب، اور بہت شکریہ ادا کرتا ہوں آپ سب کا کہ آپ لوگوں نے بہرحال ہمیں وائبر پہ یاد رکھا، بہت شکریہ۔ اچھا تو وقت ہوا ہمارا اسلام آباد اسٹوڈیو جانے کا،
بالکل، اور دیکھتے ہیں کہ آج ہمارے لیے جو ہے موضوع میں ہفتے کے موضوع پہ کیا کہیں گے۔
بالکل، شہرام علی صاحب ہمارے ساتھ موجود ہیں، ممبر نیشنل یوتھ پارلیمنٹ پروگرام، اور جی ان سے انشاءاللہ ہم لوگ بات کریں گے، دیکھتے ہیں کہ وہ ہمارے ہفتے کے موضوع کے بارے میں کیا کہتے ہیں۔ شہرام بھائی سلام عرض کرتا ہوں آپ کی خدمت میں۔
انسان کو اپنی زندگی کو خوش جی میں عرض کروں
جی سلام عرض کی آپ کی خدمت شہرام بھائی میری آواز آپ تک پہنچ رہی ہے
جی وعلیکم السلام
جی بہت بہت شکریہ شہرام علی آپ نے ٹائم نکالا ہمارے پروگرام صبح زندگی کے لیے اور شہرام بھائی ہفتے کا موضوع ہمارا آپ کو آپ کے علم میں ہے میرے خیال میں پوری طرح کہ جو ہے ایک خوشحال گھرانہ ایک کہہ سکتے ہیں آپ کامیاب گھرانہ کیسے ہو سکتا ہے اور اس میں ہم نے بات آج تھوڑی سی اس پہلو سے کرنا چاہ رہے ہیں کہ گھر میں ایک دوسرے کا تحفے تحائف دینا ایک دوسرے کا خیال رکھنا اگر کوئی آپ کے لیے کوئی کام کرتا ہے اس کے لیے کچھ کرنا یا کسی کے اگر جو ہے سالگرہ کا دن ہے یا کوئی اس کس بچے نے کوئی اچھے نمبر لیے ہیں اس کے لیے کوئی چیز لینا اپنی بیوی کے لیے یا بیوی اپنے شوہر کے لیے اس پہ تھوڑی سی نظر ڈالیں تو آپ کی بہت مہربانی ہوگی بہت شکریہ
بالکل اپنی زندگی کو ہر شخص حسین اور خوشگوار بنانا چاہتا ہے اور اچھی زندگی گزارنا چاہتا ہے اور شادی زندگی کا ایک اہم نیا چیپٹر ہوتا ہے اور یہ اہم اور حسین اچھا گزارنا چاہتا ہے ایک نیا چیپٹر ہوتا ہے
صحیح
اور کیا کہتے ہیں ہر اچھا یہ ایسا حصہ ہوتا ہے کہ اس کو ہر کوئی اچھا گزارنا چاہتا ہے اور اس میں میاں بیوی کا رشتہ ایک مین پلر ہوتا ہے اور یہ جتنا مضبوط ہوگا اتنا ہی پورا خاندان کامیاب ہوگا پھر اس میں میاں بیوی کا آپس کا رویہ اچھا ہونا چاہیے کہ وہ اچھا زندگی گزار سکے ورنہ یہ ان کے لیے وبال جان بھی بن سکتا ہے اگر وہ اس کو ایک اچھے طریقے سے ان کی انڈرسٹینڈنگ نہیں ہوگی وہ ایک دوسرے کو اچھے طریقے سے نہیں پائیں گے
شاہرام بھائی یہاں پر ایک مختصر سا سوال اگر میں آپ سے پوچھ لوں اگر آپ معذرت کے ساتھ کہ جیسے آپ نے کہا کہ اگر اس کو صحیح طرح سے سمجھا نہ جائے یا مشکلات کو صحیح طرح سے سلجھایا نہ جائے تو یہ وبال جان بن سکتا ہے مشکلات ایجاد ہو سکتی ہیں اس نقطے پہ ہمارے ہاں کتنی اہمیت دی جاتی ہے آپ کے اپنے خیال میں کہ بالکل آپ نے بالکل ٹھیک بات کی اگر اس نقطے کو اس رشتے کو صحیح طرح نبھایا نہ جائے تو بہت سی مشکلات پیش آ جاتی ہیں آپ کے اپنے خیال میں بہرحال آپ ینگ ہیں آپ کے اپنے خیال میں کتنی اہمیت دی جاتی ہے ہمارے معاشرے میں اس نقطے پر
دیکھیں ہمارے معاشرے میں اس کو اس طرح سے دیکھا نہیں جاتا
اچھا
اگر ہمارے معاشرے میں اس کو یہ ٹھیک طرح سے دیکھا جائے اس پہ توجہ دی جائے تو ہم لوگ خوشحالی کی طرف جا سکتے ہیں ہم لوگ اس پر توجہ دیں اس کو دیکھیں ایک ایک بات کو بہت پریسائز طریقے سے سمجھ کر حل کیا جائے تو سب کچھ حل ہو سکتا ہے
اچھا
لیکن ہم اس کو اس بات پر بالکل بھی توجہ نہیں دے رہے اور اس بات سے ہم لوگ بالکل گمراہ ہیں
صحیح ہے ٹھیک شہرام بھائی آپ گفتگو اپنی جاری رکھ سکتے ہیں آپ کا جو موضوع جس پہ آپ بات کر رہے تھے
اچھا ہم سب کو صرف ایک آئیڈیل کی تلاش ہوتی ہے لیکن یعنی ہسبینڈ پرفیکٹ ہسبینڈ وائف لیکن پرفیکٹ کوئی بھی نہیں ہو سکتا
اچھا
اس چیز کا آپ کو خاص طریقے سے اندازہ ہوگا اور مایوسی اگر ہم اسی امید کی طرف کرتے جائیں گے تو ہمیں صرف مایوسی ہی ملے گی
ٹھیک ہے
کیا کہتے ہیں اور اگر اسی کیفیت سے بچنے کے لیے اگر ہم میاں بیوی کو چاہیے کہ ایک دوسرے کا خیال رکھیں ایک دوسرے کی بات کو سمجھیں اور ایک دوسرے کو سمجھ کر اور ایک دوسرے کا خیال رکھیں تو پھر ہی وہ ایک اچھا فیصلہ کر سکتے ہیں اس کے علاوہ وہ کچھ نہیں کر سکتے
صحیح شہرام بھائی گفتگو آپ کی جاری رہے گی ہمارے ساتھ یہاں پر ایک مختصر سا ہم نے وقفہ لینا ہے وقفے بعد دوبارہ آپ کی خدمت میں حاضر ہوں گے ہمارے ساتھ رہیے کہیں جائیے گا مت ناظرین آپ لوگ شہرام علی صاحب کی گفتگو سن رہے ہیں اور ہمارا پروگرام جاری ہے پروگرام جاری رہے گا مختصر سے یہاں پر وقفہ لیں گے اس کے بعد آپ کی خدمت میں حاضر ہوں گے ہمارے ساتھ رہیے گا
السلام علیکم اب تک آپ پروگرام شب و زندگی دیکھتے چلے آئے ہیں تو اب میں آپ کے لیے خوشخبری سنانے والا ہوں کہ بہت جلد ہم ایک نیا پروگرام ارے بھائی یہ کیا کر رہے ہو یہ کام تو تم کو پہلے کرنا چاہیے تھا
اچھا بھائی تم بولو
ہاں میں یہ کہہ رہا تھا کہ آپ ہر روز صبح زندگی کی بجائے دیکھیں گے نسیم زندگی ارے یہ نہ کرو
میری آنکھ میں ریفلیکشن ہے بھائی
ارے کسے بتائیں کہ ہمیں میک اپ کی ضرورت نہیں بھائی اپنا میک اپ مین بدلو یا پروگرام کا نام پٹی پہ جلا دو مجھے کیوں بلاتے ہو
پروگرام نسیم زندگی اردو ٹی وی کا منفرد پروگرام جلد ہی
جی ناظرین آپ کو جیسے کہ پہلے بھی ہم نے بتایا کہ نسیم زندگی شروع ہونے والا ہے پروگرام صبح زندگی کی جگہ لیکن آپ پریشان نہ ہوں اس سے بھی زیادہ پورے انرجی پروگرام ہوگا
انشاءاللہ
اور انشاءاللہ آپ کو پسند آئے گا
اور ناظرین کا ساتھ بہت ضروری ہے میں ہر روز یہ کہہ رہی ہوں کہ ناظرین کا ساتھ ضروری ہے کیونکہ آپ کے بغیر ہمارا پروگرام کچھ پھیکا سا پڑ جاتا ہے جی ہم آپ کو لے چلیں گے اسلام آباد اسٹوڈیو جہاں پر اسکائپ پہ شہرام علی ہمارے ساتھ موجود ہیں شہرام صاحب میں آپ سے یہ پوچھنا چاہوں گی کہ اکثر اس طرح ہوتا ہے کہ ینگ جنریشن بہت ہی چھوٹی عمر میں جو ہے وہ شادی کر لیتے ہیں اور پھر ایک دوسرے سے جو توقعات ہیں ان کی بہت بڑھ جاتی ہے اس بارے میں آپ کیا کہنا چاہیں گے
मैं इस बारे में ये कहना चाहूंगा कि यंग जनरेशन ये सोचकर शादी जरूर कर लेते हैं कर लेंगे, लेकिन उन्हें इतना जल्दी शादी नहीं करनी चाहिए, क्योंकि उन्हें पहले अपने आप को एडजस्ट करना चाहिए, अपने पहले माँ बाप के बारे में सोचना चाहिए जिन्हें उन्होंने पाल पोस कर बड़ा किया, उसके बाद उन्हें अपनी लाइफ के बारे में आना चाहिए। शादी जल्दी करना अब इस माशरे में अच्छा नहीं समझा जाता था, पहले हजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम के माशरे में होता था कि वो जल्दी शादी कर देते थे और सारा जो खामद होता था और बीवी अपने घर अपने चल जाते थे और सारा खर्चा वो खुद उठाते थे, लेकिन आजकल के खर्चे में अगर आपके पास कुछ नहीं है, आप एक अच्छे बिजनेस नहीं है, आपका जॉब नहीं है, तो आपको कोई रिश्ता ही नहीं देगा, और अगर आपके पास ये नहीं है तो आप क्या करेंगे शादी करके।
जी शहराम अली बहुत शुक्रिया आपका अदा करते हैं, आपने टाइम निकाला हमारे प्रोग्राम के लिए, इंशाल्लाह अगले प्रोग्राम में भी हम कोशिश करेंगे आपसे रابطہ करने की, बहुत शुक्रिया आप प्रोग्राम सुबह जिंदगी में तशरीफ लाए। जी तो बहरहाल जो है हम लोगों ने इस पे बात की शहराम अली साहब से, उन्होंने बहरहाल अपनी नजरात दिए कि जल्दी शादी करना और बहरहाल इन सारी चीज़ों के अपने मुश्किलात हैं, जैसे आपने भी बात की कि यही के इंतज़ार ये एक्सपेक्टेशन जो है तवक्को दूसरे शख्स से ये बहुत बढ़ जाती है।
मेरे ख्याल से खुर्रम ये आपने बहुत अच्छी तरह चाहिए तवक्को या इंतज़ार कि वो मेरे लिए ये काम करे मैं इसके लिए ये काम करूँ, उससे बेहतर ये है कि ज़िंदगी को खूबसूरत बनाने के लिए हर कोई अपनी ड्यूटी अपने वज़ाइफ जो है वो टाइम पर अंजाम दे।
बिल्कुल ऐसा
ही उसकी अगर मिसाल के तौर हम आज सालगिरह तवाइफ की बात कर रहे हैं, उसको उसकी सालगिरह याद नहीं है तो कोई बात नहीं,
अच्छा।
आप याद दिला दें, इससे बेहतर है कि आप भैंस करें लड़े अरे भाई तुम्हें याद क्यों नहीं रहा या तुमने तोहफा क्यों नहीं दिया, ये छोटी छोटी चीजें मेरे ख्याल से जिंदगी में बहुत जरूरी
छोटी छोटी हैं लेकिन ये बहुत बड़े बड़े मसले बना देती हैं। बिल्कुल ऐसा ही है, बिल्कुल बड़ी अच्छी बात की रुबाब ने कि तवक्को थोड़ी सी अपनी तवक्को कम करें और जो है बहरहाल जिंदगी मुश्किलात होती हैं, शोहर बाहर काम करता है, बीवी के घर में बच्चों को पालना घर के काम या कुछ
के अपने वजाइफ हैं और सख्त हैं।
जी बिल्कुल फर्ज है, उनके कुछ काम जो है वायरल होते हैं तो हो सकता है शायद कोई चीज उनके जहन से निकल जाए, कोई चीज वो भूल जाए, तो इसमें बड़ा नाराज की बात
नहीं। अच्छा, एक बात चूंकि हम तोहफे देने की बात कर रहे हैं, मैं यहाँ पे नाज़रीन को ये बताना चाहूंगी मुझे ईरान का एक सिस्टम खुर्रम बड़ा पसंद है कि यहाँ पर जिसे एक दिन होता है मदर्स डे फादर्स डे, और ये जो होते हैं हमारे अइमा कराम की विलादत के दिन, जैसे हजरत अली अलैहिस्सलाम की जो विलादत का दिन है वहाँ पर मर्दों का दिन या फादर्स डे मनाया जाता है, कभी भी फातिमा तो ज़ारा सलाम अलैहा का जो दिन है वो मदर्स डे के नाम से मनाया जाता है, और फिर ये हुकूमती सतह पर भी इसको बहुत फरोग दिया गया, आप देखिए कैलेंडर्स में ये दिन लिखा हुआ है या स्कूल के अंदर बच्चों को बताया जाता है कि ये दिन है और आपने अपने पेरेंट्स को या अपने माँ बाप को या अपने वालदेन को तोहफे और तोहफा देना है, इसी तरह बच्चों के खास दिन है, टीचर्स के खास दिन है, तो ये पता क्या होता है माशरे के अंदर इस बात को फरोग दिया जाता है, लोगों में उजागर किया जाता है कि आपने एक दूसरे का एहतराम रखना है, एक दूसरे को तवायफ देना है, ये बहुत जरूरी है, जहाँ हमारे जैसे शहरों में जैसे पाकिस्तान वगैरह में कम दिखने में मिलता है।
बिल्कुल ये चीज है और इस चीज को बहरहाल कल्चर में ये इन चीजों को लाने की बहुत जरूरत होती है, और इसमें जो है बहुत से इदारों का काम होता है, हुकूमत लेवल पे लोगों का काम होता है कि ऐसी चीजों को माशरे में आप लाना चाहते हैं तो बड़े लेवल से इस चीजों को शुरू करना पड़ता है। बहरहाल इस पर भी इंशाल्लाह हमारी गुफ्तगू जारी रहेगी, यहाँ वक्त हुआ है हमारा कुकिंग का हिस्सा बिल्कुल, तो चलते कुकिंग के हिस्से को देखते हैं और फिर कोई नई डिश सीखते हैं और उसके बाद फिर आपके घर में हाजिर होंगे, हमारे साथ रहिएगा।
नाज़रीन अस्सलाम वालेकुम, नए प्रोग्राम और नई डिश के साथ हाजिर खिदमत हैं। आज का खाना कुर्दिस्तान की रवायती गजा है और उसका नाम है कुफ्ते व शोरबा। ईरान के मुख्तलिफ इलाकों में, इसके अलावा दूसरे मुल्कों में भी कोफ्ता या उससे मिलती जुलती गजाएँ होती हैं, लेकिन हम जो कोफ्ता तैयार करने जा रहे हैं उसका ताल्लुक कुर्दिस्तान से है। कोफ्ते के लिए कीमे की ज़रूरत होती है, अलबत्ता गोश्त और चावल की मकदार में आपस में तनासुब होना चाहिए, अगर ये तनासुब सही ना हो तो कोफ्ता अच्छा नहीं बनता। कोफ्ते में इस्तेमाल होने वाले साग या सब्जी को आप ताज़ा भी इस्तेमाल कर सकते हैं और पहले से सुखाई हुई सब्जी भी इस्तेमाल की जा सकती है। यहाँ पर आप देखिए सुखाई हुई सब्जी हम इस्तेमाल कर रहे हैं, इससे खाने में सब्जी की खुशबू ज़्यादा रहती है। कोफ्ते में शामिल की जाने वाली सब्जियों में सोया, धनिया, पार्सले और पुदीने की फैमिली का एक पौधा शामिल है जिसे फारसी में मरजे और अंग्रेजी में समर सावरी कहते हैं। इस वक्त हमारे पास ये सब्जियां खुश्की हुई मौजूद हैं اور ان سب کو ملا کر پاؤڈر بنا لیا گیا ہے۔ اس وقت جو گوشت اور چاول ہمارے پاس ہے اس کے لیے 4 ٹیبل اسپون سبزیوں کا پاؤڈر کافی ہوگا۔ کوفتے کے شوربے اور خود کوفتے میں ڈالنے کے لیے چنے کی دال اور تلی ہوئی پیاز کی ضرورت پڑتی ہے۔ یہ جو تلی ہوئی پیاز ہے اسے دیکھیے ہم شوربے میں بھی ڈالیں گے اور خود کوفتے میں بھی استعمال کریں گے۔ اس کھانے میں جس مسالے کی سب سے زیادہ اہمیت ہے وہ ہے ہرا زیرہ۔ زیرے کی خوشبو کو ظاہر ہونا چاہیے اور ہلدی اور نمک کو تو شامل ہونا ہی ہے۔ کچھ لوگ کوفتے میں مرچ کا مزہ لانے کے لیے پسی ہوئی کالی مرچ کا استعمال بھی کرتے ہیں۔ کوفتے کے اندر بھرنے کے لیے ابلا ہوا انڈا یا پھر کھجور استعمال ہوتی ہے۔ کشمش اور اخروٹ کا بھی استعمال کرتے ہیں۔ کوفتہ بنانے کے لیے بہتر یہ ہوتا ہے کہ فریزر میں رکھے ہوئے قیمے کا استعمال نہ کیا جائے بلکہ تازہ گوشت کا قیمہ تیار کیا جائے۔ قیمے میں زیرہ ملائیں اور زیادہ خوشبو کے لیے زیرے کو ہتھیلیوں سے مس لیں اور تب اسے قیمے پر چھڑکیں۔ ہلدی اور نمک بھی ملایا جاتا ہے اور پھر قیمے کو اچھی طرح گونتے ہیں یہاں تک کہ وہ بالکل یکجان ہو جائے۔ اسے اس لیے گوندھا جاتا ہے کہ ساری چیزیں اس میں اچھی طرح سے مل جائیں اور زیرہ وغیرہ سب اس میں اچھی طرح سے شامل ہو جائے۔ دیکھیے اس کو اس طرح سے گوندھ رہے ہیں۔ اچھا خاصا وقت دیجئے اسے گوندھنے میں۔ جی ہاں، اس کے بعد اس میں ہم یہ بھی بتا دیں کہ چنے کی دال بھی ملائی جاتی ہے۔ اس کے لیے ہم نے اسے ابال کر ادگلا کر لیا ہے۔ ظاہر ہے کہ یہ دال کچی حالت میں قیمے میں شامل نہیں کی جا سکتی۔ اب چاول کو قیمے میں ملائیں گے، لیکن اس کوفتے کو شوربے میں ڈال کر پکانا ہے، اس لیے اس شوربے کو مزیدار اور گاڑھا کرنے کے لیے بھی چاول کی ضرورت پڑے گی۔ تو ہم ایسا کرتے ہیں کہ اس چاول کی تھوڑی مقدار کو بچا لیتے ہیں۔ کوفتے میں اگر گوشت کی مقدار ضرورت سے زیادہ ہو جائے تو کوفتہ سخت ہو جاتا ہے، اور اگر چاول زیادہ ہو جائے تو کوفتہ پانی میں جاتے ہی بکھر جاتا ہے۔ اس سبزی کو قیمے میں تھوڑا تھوڑا کر کے ملاتے ہیں تاکہ اچھی طرح سے دونوں مل جائیں۔ ہم نے جو پیاز پہلے سے تل کر رکھی تھی، سبزی ملانے کے بعد اسے بھی پتیلی میں ڈالتے ہیں اور اس میں ہلدی شامل کرتے ہیں اور پھر آدھی پتیلی تک پانی بھر دیتے ہیں اور پانی کے ابلنے کا انتظار کرتے ہیں۔ جب پانی ابلنے لگتا ہے تو اس میں وہ چاول ڈالتے ہیں جو ہم نے الگ کر لیا تھا۔ اس کے علاوہ اس میں چنے کی ابلی ہوئی دال بھی ڈالتے ہیں۔ اب ایک متوسط نارنگی کے سائز کے برابر قیمہ ہاتھ میں لیتے ہیں اور اسے اس طرح ہتھیلی پر پھیلا کر اس کے بیچ میں خورمہ اور انڈے کا ایک ٹکڑا اور زیرہ ملی ہوئی تلی ہوئی پیاز رکھتے ہیں اور اسے ایک گولے کی شکل دیتے ہیں، اور اس طرح سے یہ کافی مزیدار سی شکل میں آ جاتا ہے۔ پھر اوپر سے ڈھانپنے کے لیے بھی تھوڑا قیمہ لیتے ہیں اور کوفتے کو پوری طرح سے گول بنا لیتے ہیں۔ اندر بھری ہوئی چیزوں کو پوری طرح چھپا ہوا ہونا چاہیے۔ تقریباً 1 منٹ تک ہتھیلیوں کے بیچ میں گھماتے رہتے ہیں تاکہ کوفتے کی سطح بالکل چکنی ہو جائے اور کوئی شگاف وغیرہ باقی نہ رہ جائے۔ آپ دیکھیے، جی ہاں، اس طرح اچھی طرح سے اس کو گول کر لیں اور چکنا کر لیں. ابھی ہم اس کوفتے کو پانی میں نہیں ڈالیں گے. جب سب کوفتے تیار ہو جائیں گے تب انہیں ایک ایک کر کے ڈالا جائے گا اور ان کے پکنے کا انتظار کریں گے. لیکن یاد رکھیے کہ پتیلی کا ڈھکن بند نہ کیجیے گا ورنہ کوفتے پھٹ جائیں گے. کوفتے ایک ایک کر کے آہستہ آہستہ ڈالے جائیں گے اور آنچ تیز نہیں کی جائے گی. کوفتوں کے درمیان فاصلہ ضرور رکھیے گا تاکہ وہ اچھی طرح سے پک سکیں اور کھل کر ان کے لیے جگہ موجود ہو. لیجیے کوفتے کا سالن تیار ہو گیا. زبردست خوشبو پھیلی ہوئی ہے. آپ بھی اس کو پکانے کی تیاری کیجیے. بہت آسان ڈش ہے. ہر جگہ اس کو ایک الگ انداز میں پکایا جاتا ہے. یہ اس کا شوربہ ہے. کچھ لوگ اس شوربے کو الگ کر کے اس میں روٹی توڑ کر کھاتے ہیں اور کوفتہ الگ سے کھاتے ہیں. آپ چاہیں تو شوربے کو سوپ کی طرح استعمال کریں یا پھر کوفتے کا سالن کھائیں.
جی ناظرین خوش آمدید آپ کو کہتے ہیں. آپ لوگوں نے کوکنگ کا سیگمنٹ ہمارا ملاحظہ فرمایا. اب وقت ہوا ہے گفتگو کے حصے کا. ہم چلیں گے رباب منصوری کی طرف تاکہ وہ گفتگو کے حصے کو شروع کر سکیں. جی رباب.
بہت شکریہ خورم. اور یہ ہمارے ایرانی دسترخوان کا حصہ تھا اور میں امید کروں گی آج آپ دوپہر کے کھانے میں اسے ضرور ٹرائی کریں گے اور آپ کو پسند بھی آئے گا. ہمارے کوفتوں سے فرق ہے اس کا لیکن ضرور ٹرائی کریں, ایک نیا ٹیسٹ ہے اس کا بھی. ہم چلیں گے. ڈاکٹر سلیل فاطمہ ہمارے ساتھ موجود ہے, ان کی خدمت میں سلام عرض کرتی ہوں. کیسی ہیں آپ؟
وعلیکم السلام. الحمد للہ آپ کی دعائیں.
اور بہت بہت شکریہ آپ تشریف لائیں.
آپ کا بھی بہت شکریہ
ٹھنڈے موسم میں صبح. بہت شکریہ سلیل. آپ آج موضوع لے کے آئے ہیں نظام انہضام کے بارے میں. ہمارا پیر کا دن جو ہوتا ہے وہ تغذیہ کا دن ہوتا ہے اور اس سے پہلے, کھانے پینے سے پہلے, میں خاصا نظام انہضام کو سمجھنا بہت ضروری ہے. تو سب سے پہلا سوال تو یہ پوچھوں گی, نظام انہضام ہے کیا؟
سب سے پہلے میں یہ کہنا چاہوں گی ہر انسان کو نیند اور کھانا سب سے زیادہ پسندیدہ چیز ہوتی ہے. یا تو فارغ وقت میں وہ سو رہا ہوتا ہے یا کھانا کھا رہا ہوتا ہے. تو ہمیں اپنے نظام نسام جو ہماری غذا کو ہینڈل کرتی ہے, ایک پورا سسٹم جو قدرت نے بنایا, اس کو سمجھنا بہت ضروری ہے. اس کا اگر میں شارٹ میں رول بتاؤں ہمارے بدن میں تو یہ ہے کہ ہم جو خوراک لیتے ہیں اس کو ہماری باڈی کے لیے استعمال کے لائق بنانا, اس سسٹم کا کام یہ ہے.
صحیح.
اس کے بعد جو چیزیں ہماری خوراک میں ایسی ہے کہ جس کی ہمیں ضرورت نہیں, اس کا باڈی سے خارج کر دینا, یہ نظام انہضام.
یعنی کیا اس نے رکھنا ہے جو ہمارے جسم کے لیے ضروری ہے اور کیا جو ضروری نہیں ہے اسے باہر نکال دینا, یہ کام ہے. ٹھیک ہے سنیل, یہ پوچھنا چاہوں گی یہ نظام ہے انہضام جو ہمارا ہے, اس کا کوئی خاص سائز ہے؟
جی بالکل. اگر ہم دیکھیں تو اس کا سائز انسان کے جسم سے بھی بڑا ہے. اس لیے کہ انسان کے جسم میں جو ہمارے نظام انہضام میں کچھ مسلز ہیں وہ ایک سکڑ کے پڑے ہوئے ہیں. مثلا اگر ہم اس کو سٹریچ کریں پورے ٹریکٹ کو تو اس کی سائز تقریباً 30 فٹ کے برابر ہے.
اچھا.
اور چلیں ہم یہ کہیں کہ اگر انسان زندہ ہے تو اس میں کچھ فیٹ کم ہے لیکن اسی کے لگ بھگ قریب 30 فٹ کے قریب ہے.
صحیح صحیح, بہت شکریہ. اور میں چاہوں گی ہمارے ساتھی جو ہے وہ سلیل کی تصویریں اگر ڈسپلے پر پلے کر دیں تو ان کی بہت مہربانی ہوگی. اور سلیل ایک بات میرے ذہن میں ہوتا ہے, تصویریں ہماری آتی ہیں, کہتے ہیں جب بچے جو پیدا ہوتے ہیں ان کا نظام انہضام صحیح طرح بنا نہیں ہوتا یا بن رہا ہوتا ہے تو ان کو آپ کچھ خاص غذائیں نہ دیں یا دیں, اس طرح کی چیزیں ہوتی ہیں, آیا یہ بات درست ہے؟
جی بالکل. اس لیے یہ خالی بات ہمارے نظام انہضام کی نہیں ہے بلکہ ہماری باڈی کے تمام سسٹمز پیدائش سے پہلے بننا شروع ہو جاتے ہیں. لیکن اگر آپ گردوں کی بھی بات کر لیں تو اس کے لیے بھی یہی ہے کہ وہ مثلاً کہ 2 یا 3 سال تک مکمل ایک اڈلٹ جتنے بنتے ہیں.
صحیح.
تو ہمارا ہر سسٹم جو ہے وہ ایک ایج کے آنے کے بعد تک پورا مکمل طور پر ڈیولپ ہو سکتا ہے.
ٹھیک ہے, تو ہمیں اس بات کا خاص خیال رکھنا چاہیے. ٹھیک ہے, نظام انہضام کی بات چل رہی ہے اور سب سے پہلے میرے خیال میں ایک چیز ذہن میں آتی ہے, نظام انہضام کو چھوڑ دیتے ہیں, یہ تصویر بھی ہماری آ گئی جو یہاں میں دیکھ رہی ہوں. سب سے پہلا حصہ جو ہے ہمارا منہ ہے. جس سے کھانا جو ہے وہ اندر جاتا ہے, تو اس بارے میں آپ تھوڑی وضاحت دیجیے.
ہم عموماً جب ڈائجیشن کی بات کرتے ہیں تو ہم صرف پیٹ کی بات کرتے ہیں, یعنی اگر ڈائجیشن میں کوئی مسئلہ ہے تو ہم کہتے ہیں پیٹ خراب ہے,
ٹھیک ہے.
لیکن ہمیں یہ بات پہ غور کرنا چاہیے کہ ہمارا جو انہضام کا نظام ہے وہ شروع ہوتا ہے منہ سے,
ٹھیک ہے.
منہ کے اندر سب سے اہم چیز ہے ہمارا لعاب دہن.
صحیح.
ہمارے پاس سلائیوری گلینڈز ہوتے ہیں, مثلاً یہ ایک ایسے اسٹرکچرز ہوتے ہیں جن کا کام یہ ہوتا ہے کہ وہ لعاب دہن کو پیدا کریں, پروڈیوس کریں. اس کے علاوہ ہمارے دانت ہوتے ہیں, اس کے علاوہ ہماری زبان اور تلوہ ہوتا ہے. دانت کا تو ہمیں کام پتہ ہے کیا ہے, کہ وہ ہمارے خوراک کو چھوٹے چھوٹے ٹکڑوں میں توڑے تاکہ آسانی سے اتر سکے
اور گرائنڈ چبا دے
اس کا. اس کا کام یہ ہے, تو اس کو ہم کہتے ہیں میکینیکل بریک ڈاؤن, یعنی اس کی فزیکل سائز کے حساب سے اس کو توڑے. سلائیوا کا یہ کام ہوتا ہے کہ سلائیوا کے اندر, یعنی جو ہمارا لعاب دہن ہے اس کے اندر 99% پانی پایا جاتا ہے, اور باقی 1% کے قریب جو ہے اس میں کچھ انزائمز. انزائمز سے میں یہ بولنا چاہوں گی کہ ایک اگر لے مین سمجھنا چاہے انزائمز کیا چیز ہوتی ہے, انزائمز ایسے کیمیکلز ہوتے ہیں جن کا کام یہ ہوتا ہے کہ کوئی بھی ریئیکشن کو وہ آسانی سے مکمل کریں,
ٹھیک ہے.
مثلاً اب آپ آج کل پڑھتے ہیں کہ لانڈری پاؤڈر پہ بھی ڈبے پہ لکھا ہوتا ہے اتنے انزائمز,
بالکل
5 انزائمز 4 انزائمز, تو ان کا کام یہ ہے کہ بڑے مالیکیولز کو چھوٹوں میں توڑے تاکہ آسانی سے داغ نکل جائے,
ٹھیک ہے.
ادھر ہمارے سسٹم میں ان انزائمز کا کیا کام ہے کہ جب ہم خوراک میں لے رہے ہیں کچھ کمپلیکس چیزیں, کمپلیکس سے مطلب میرا اسٹرکچر ہے, کمپلیکس چیزیں, تو پھر یہ انزائمز اس پہ ایکٹ کر کے ان کو چھوٹے چھوٹے مالیکیولز میں توڑ سکتے,
ٹھیک ہے. صحیح. اچھا یہ تو آپ کی بات ٹھیک ہو گئی. سلیل میں یہاں پہ یہ پوچھنا چاہوں گی کہ میں بہت دن پہلے ایک چیز پڑھ رہی تھی, اس میں لکھا تھا کہ آپ کے منہ میں مثال کے طور پر چھالے پڑ جاتے ہیں, آپ کو منہ کی کوئی خاص بیماری ہو گئی ہے, اس کا اثر آپ کے نظام انہضام پہ پڑتا ہے, بات درست ہے؟
جی, ایک تو یہ کہ اگر ہمارے سلائیوری گلینڈز افیکٹڈ ہیں اس چیز کی وجہ سے تو اس طریقے سے پڑ سکتا ہے. اس کی دوسری وجہ یہ ہو سکتی ہے کہ چھالے پڑنے کی بہت سارے مختلف وجوہات ہوتی ہیں, اگر اس میں کوئی سٹریس وجہ ہے تو آپ آلریڈی سٹریس میں آپ کے منہ میں چھالا ہے, درد ہے, آپ خوراک کو اس جو آپ کی ڈیلی روٹین ہے اس طریقے سے قائم نہیں کر پا رہے پیٹرن کو, تو اس طریقے سے آپ نے اپنی خوراک کم کی ہے,
صحیح,
تو یہ
اس کا افیکٹ پڑ سکتا ہے, ٹھیک ہے. سلیل یہاں ہم اس تصویر میں دیکھ رہے ہیں یہ اورنج, یا اورنج میرے خیال سے صحیح میں بولوں, نارنجی رنگ کے ٹیوب سجا رہا ہے, وہ کیا ہے؟
اس کو ہم ایسوفیگس کہتے ہیں, تقریباً یہ 10 انچ لمبا ہوتا ہے, ہماری سانس کی نالی کے پیچھے ہوتا ہے, اور یہ ہمارے حلق سے شروع ہوتا ہے اور ہمارے پیٹ کے اونچے مطلب پہلے حصے تک اس کی ختم ہوتا ہے,
ٹھیک ہے.
اس کا بس محض کام یہ ہے کہ یہ ایک پیسج پرووائڈ کرتا ہے,
ٹھیک ہے.
جب ہم بولتے ہیں کہ کھانے کے اترنے کا عمل, یعنی ہم سوالوئنگ کہتے ہیں, تو عموماً ہم یہ کہتے ہیں کہ کھانا اگر اتر گیا منہ سے تو اتر گیا, مطلب اب سوالو ہو گیا, لیکن اصل میں کھانا جو ہے وہ 3 فیز میں سوالو ہوتا ہے. ایک تو ہمارے منہ سے حلق میں آنا, یہ جو فیز ہوتا ہے یہ ہم کنٹرول کر سکتے ہیں, یعنی ہمارے اختیار میں ہوتا ہے. اس کے بعد حلق سے ایسوفیگس میں آنا, اس ٹیوب میں آنا, جی بالکل, یہ ہمارے اختیار میں نہیں ہوتا. اس کے بعد ایسوفیگس سے اسٹمک تک جانا, اس اسٹمک تک بھی ہمارے اختیار میں نہیں ہوتا. تو یعنی جب آپ نے منہ میں لے لیا, اب اس کی ایونچوئل اس کا فیٹ یہی ہے کہ وہ اسٹمک تک پہنچے گا کھانا. اس کے اندر کچھ مسلز ہوتے ہیں, لمبائی میں کچھ مسلز موجود ہوتے ہیں, کچھ گولائی میں مسلز موجود ہوتے ہیں, جن کا کام یہ ہوتا ہے کہ وہ وقفے سے کانٹریکٹ اور ریلیکس کرتے ہیں تاکہ وہ آپ نے جو نوالا لیا ہے اس کو پش کرتے رہیں اسٹمک تک,
پھیلتے ہیں اور اس طرح,
جی بالکل
ٹھیک ہے, صحیح,
تاکہ اسٹمک تک پیٹ تک پہنچ سکے.
صحیح, ٹھیک ہے. سلیل, گفتگو آپ کے ساتھ جاری رہے گی, بہت ہی میرے خیال سے دلچسپ موضوع چل رہا ہے. ایک سوال جو میرے ذہن میں پروگرام کے شروع میں کہا تھا, یہ منہ میں پانی آنے کا کیا مطلب ہے, میں نے آپ سے ضرور پوچھنا ہے اس بارے میں. ناظرین, ہم چلیں گے خرم کی طرف, اگر آپ کے کوئی سوال ہو ہمارے موضوع کے متعلق تو آپ واٹس ایپ اور وائبر پہ ہمیں ضرور بھیجیں, خرم کے ہاتھ میں آن لائن ہے ابھی اس وقت. ہم چلیں گے خرم کی طرف. جی
بہت شکریہ رباب جی, بالکل زبردست گفتگو آپ لوگوں کی جاری ہے اور جاری رہے گی. یہاں پر ہم نے ایک مختصر سا وقفہ لینا ہے اور پھر آپ کی خدمت میں حاضر ہوں گے, ہمارے ساتھ رہیے گا.
اچھا بھائی جان, تمہارے لیے رپورٹ بھیج رہا ہوں میں, ایسی حالت میں اس سے اچھی رپورٹ کی توقع نہ کرنا. تم دیکھ تو رہے ہو میری گاڑی کا ٹائر پنکچر ہو گیا ہے.
یہ میرا بھائی میرے نام پہ دھبا ہے, تجھے نوکری سے نہ نکالا تو میرا نام تھوڑا فلم آگے بڑھانا, ذرا دیکھوں کیا کہہ رہا ہے. بس بس
بھائی, مجھے نوکری سے نہ نکالنا, مجھے نسیم زندگی بہت پسند ہے.
پسند ہے تو ہوا کرے, مجھے سفارش بالکل پسند نہیں ہے, میں میرٹ پہ کام کرتا ہوں.
سہار اردو ٹی وی کا منفرد پروگرام
نسیم زندگی.
जी नाज़रीन, बहरहाल आपने दोबारा हमारे जो है दोस्त जो हैं उनकी खुशखबरी सुनी नसीम ज़िंदगी की, और इंशाल्लाह जल्दी नसीम ज़िंदगी शुरू हो जाएगा प्रोग्राम सुबह ज़िंदगी कीजिएगा। लेकिन अभी वक्त हुआ है गुफ्तगू के हिस्से का, चलेंगे रुबाब की तरफ। जी रुबाब,
बहुत शुक्रिया खुर्रम आपका। और सुले, हम ब्रेक पे जाने से पहले पूछ रहे थे कि मुँह में पानी आना एक मुहावरा है, खाने को देखकर मुँह में पानी आ गया, इसका कोई सच्ची में ताल्लुक है हमारे निज़ाम में से या नहीं?
बिल्कुल, बड़ा इंटरेस्टिंग सवाल है ये। मैं इसके लिए कहना चाहूँगी, जिस तरह मैंने अभी पेश की बात कि हमारे लुआबे दहन में 99% पानी पाया जाता है।
बिल्कुल।
अच्छा, अब हमारी फिजियोलॉजी ये कहती है कि हम जब किसी अपने पसंदीदा खाने के बारे में सोचते हैं या उसको देखते हैं या उसकी सिर्फ खुशबू सूंघते हैं तो हमारे इन ये जो ग्लैंड्स हैं जो लुआबे दहन प्रोड्यूस करते हैं, इसकी एक्टिविटी बहुत बढ़ जाती है।
अच्छा,
जिसकी वजह से होता है कि हमारे मुँह में वो आ तो रहा होता है लुआबे दहन, लेकिन इसलिए कि उसकी मिकदार, उसकी जो कॉम्पोजिशन है उसमें ज्यादा पानी पाया जाता है। अच्छा। इसलिए हम कहते हैं कि पानी आ रहा है मुंह।
सही, ठीक है। और एक और कि मुंह का खुश्क हो जाना, इस बारे में भी अक्सर कहते हैं कि भाई मुंह खुश्क हो रहा है हमारा, तो हम इस बारे में आप क्या बताएंगे?
असल में ये मुंह का खुश्क होने की दो वजूहत होती है, एक तो स्ट्रेस रिलेटेड फैक्टर्स है, मसलन खौफ है किसी चीज का या कोई इम्तिहान है या इस तरीके से। दूसरा फैक्टर ये है कि जब हमारी बॉडी में हमारे बदन में पानी की कमी हो जाती है, हम रमजान में अक्सर देखते हैं इफ्तार से पहले का जो वक्त होता है उस वक्त हमारा मुंह बहुत खुश्क हो गया होता है।
सही।
या हम पानी ना पिए सही से तो हमारा मुंह खुश्क हो जाता है।
ठीक है।
इसकी वजह ये होती है कि जब हम हमारी बदन ये देखता है कि अब ओवरऑल पूरे बदन में पानी की कमी हो रही है तो ये जो ग्लैंड्स हैं वो अपनी एक्टिविटी कम कर देते हैं।
अच्छा।
यानी अब वो लुआबे दहन प्रोड्यूस करना कम कर देते हैं। जिसकी वजह से हमें फील होता है कि अब हमारा मुंह खुश्क हो गया।
सही, बहुत शुक्रिया सुलेल। और मैं साथियों से चाहूंगी कि हमारी दूसरी तस्वीर जो है वो डिस्प्ले पर जी ले आए ताकि हम बात कर सके। बात करते हैं पेट की, निज़ाम की जब बात आती है तो जिस तरह आपने बताया कि पहली चीज हमारे जहन में पेट के बारे में आती है, पेट का साइज के बारे में थोड़ी बात करते हैं। तस्वीर भी आ गई है।
पेट का, अगर हम खाली पेट का साइज देखें तो एक सेब के बराबर या एक खाली सॉसेज के बराबर होता है।
अच्छा।
लेकिन इसके ये बहुत एक्सपेंडेबल यानी बहुत फैल सकता है। तकरीबन 2 लीटर जितनी इसके अंदर कैपेसिटी होती है।
अच्छा।
इतना फैल सकता है यानी एक सेब की साइज से 2 लीटर तक ये एक्सपेंड कर सकता है। इसकी वजूहत ये है कि इसके अंदर 3 किस्म के मसल्स पाए जाते हैं, पत्थे पाए जाते हैं। 2 तो वही जो हमने अभी एक लंबी ट्यूब में किया कि एक गोलाई और लंबाई में होते हैं, दूसरे एक ऑब्लिक मसल्स भी होते हैं। इन मसल्स का बस काम ये होता है कि वो वक्फे से कॉन्ट्रैक्ट करें और सुकड़ें और फिर फैलें ताकि फूड, बेसिकली हमारा पेट एक मिक्सिंग चैम्बर की तरह है, मसलन कि उसमें सब चीज़ें ग्राइंडर मिक्स हो रही है। लेकिन सवाल ये किस चीज़ों के साथ मिक्स हो रही है। हमारे इसमें कुछ ऐसे सेल्स होते हैं जिनका काम ये होता है कि वो एसिड प्रोड्यूस करते हैं, म्यूकस एक गाढ़ी सी सिक्रीशन प्रोड्यूस करते हैं और कुछ एंजाइम्स वगैरह प्रोड्यूस करते हैं। अब ये सब चीज़ें खाने के साथ मिलती है। मैं यहाँ पर एक बात का ज़रूर जिक्र करना चाहूँगी कि जो मैंने एसिड और ये अभी सिक्रीशन की बात की, इसको हम इन तमाम चीज़ों को गैस्ट्रिक जूसेस कहते हैं।
ठीक है।
इसकी डिस्कवरी की बहुत इंटरेस्टिंग कहानी है। आज से 200 साल पहले तकरीबन एक 18-19 साल लड़के को उल्टे हाथ के सीने की तरफ एक गोली लगी, उस जमाने में जो गोली थी उसको लगी और उसके छेद हो गया सीने के नीचे वाले हिस्से में।
ठीक है।
यानी वो छेद इतना डीप हुआ कि उसका जो पेट था वो वहां तक उसको गोली लगी।
अच्छा।
और उसने जो नाश्ते में गिजा खाई थी वो सारी बाहर आ गई।
अच्छा।
यानी इससे पता चला कि अब ये पेट में गोली लगे। फिर उनके जो सर्जन थे विलियम बेमाउंट, उन्होंने उनकी सर्जरी की लेकिन वो होल जो था, वो जो छेद था, वो हील नहीं हो सका।
अच्छा।
फिर उन्होंने 20 साल तक उस छेद पे मुख्तलिफ एक्सपेरिमेंट्स किए। वो एक धागे के जरिए, एक स्ट्रिंग के जरिए आगे एक मुख्तलिफ किस्म की गिजा बांधते थे, मसलन कभी गोश्त बांधा, कभी कोई फल बांधा और फिर उसको पेट में उस छेद के जरिए दाखिल कर दिया और फिर देखते थे कि पेट किस तरीके से उसके साथ रिएक्ट करता है, पेट उसको किस तरीके से देखता है, हैंडल करता है,
उसको हजम करने की कोशिश करता है।
बिल्कुल, हर चीज का अलग अलग तरीके से हाजमे हो रहे हैं।
अच्छा,
इस वक्त तक ये समझा जाता था कि पेट का काम सिर्फ मसल के तहत तक खाने को ग्राइंड करना है।
सही।
इस विलियम बेमाउंट की डिस्कवरी के बाद ये पता चला कि पेट में गैस्ट्रिक जूसेस भी होते हैं।
ठीक है।
फिर उन्होंने एक पंप के जरिए गैस्ट्रिक जूसेस निकाले तो देखा उसके अंदर बहुत ज्यादा एसिड पाया जाता है।
एसिड,
इतना स्ट्रॉन्ग एसिड कि अगर आप एक जंग आलूद सिक्के को उस एसिड में रखें कुछ सेकेंड्स के लिए तो वो
बिल्कुल
नया हो जाएगा।
अच्छा।
फिर सवाल ये आया कि अगर ये ऐसा एसिड है तो फिर हमारे पेट को क्यों नुकसान नहीं पहुंचा रहा?
यही सवाल आया।
बिल्कुल। तो अगर आपके होगा, मैंने एक म्यूकस का जिक्र किया, हमारे स्टमक के सेल्स जो हैं वो एक इतनी गाढ़ी लेयर बना रहे हैं कि वो हमारे पूरे स्टमक को सराउंड किए हुए हैं।
अच्छा,
एज अ रिजल्ट ये होता है कि जो एसिड है उसका कॉन्टैक्ट सिर्फ डायरेक्ट फूड से होता है, वॉल से नहीं होता। एसिड का फायदा ये कि ये इतना एसिडिक है कि हमारी खुराक में अगर कोई बैक्टीरिया आ रहा है
सबको
तो बिल्कुल खत्म कर देता
है। जो चीज़ें हमारी सेहत के लिए मुजहर है उनको खत्म कर देगा। जी सुनील, बहुत ही दिलचस्प गुफ्तगु चल रही है आपके साथ, गुफ्तगु हमारी जारी रहेगी, लेकिन नाज़रीन यहाँ हमें चलना है खोरम की तरफ और देखेंगे खोरम हमारे नाज़रीन के लिए क्या लेकर आए।
बहुत शुक्रिया रुबाब जी, बिल्कुल एक दिलचस्प चीज जिसके बारे में कल आपने बताया, आज मैं भी उसी चीज के बारे में बताऊंगा लेकिन थोड़े से मुख्तलिफ जाविये से। अखरोटों के फवायद के बारे में तो रुबाब ने आपको कल बता दिया, लेकिन अखरोट का एक बहुत अहम फायदा हमारी जिल्द, बालों और नाखूनों के लिए होता है। उसमें अखरोट का तेल, जो मेरे ख्याल में हम में से बहुत कम लोगों ने इसके बारे में सुना होगा, अखरोट का तेल कहा जाता है इस वक्त बहुत टॉप पे है अगर आपको बालों का या जिल्द के मसाइल हैं उसके लिए। यहाँ पर कुछ उसके फवाइद लिखे हुए हैं, खुद तेल के भी और खुद अखरोट के भी आप इस्तेमाल कर सकते हैं। पहले तो यहाँ पर यह बताया गया है कि आपको कैसे अखरोट के तेल को इस्तेमाल करना है। अखरोट का तेल अगर आपको मिल जाए तो बहुत अच्छा है। बहरहाल अखरोट को तेल को कहा जाता है कि आपको जैतून के तेल के साथ उसको मिलाना है या नारियल के तेल के साथ उसको मिलाना है और 3 दिन हफ्ते में आपने उसको सर पे लगाना है तो आपके बाल बहुत अच्छे रहेंगे। उसके अलावा कहा जाता है कि जो बहरहाल जो आपका काला रंग है बालों को, अगर आप चाहते हैं कि उसको उसमें शाइन आए, उसमें चमक आए, तो अखरोट का इस्तेमाल करें। खाने से भी और उसका तेल लगाने से भी उसका असर है। जो लोग गंजे हो रहे हैं, जिनके बाल गिर रहे हैं, वो लोग इस्तेमाल करें तो अखरोट का कहा जाता है कि बहुत अच्छा असर है, बाल गिरने आपके बंद हो जाएंगे। लंबे बालों के लिए बहुत मुफीद है और बहरहाल इसके और भी बहुत सी जो है फवाइद यहाँ पर लिखे हुए हैं। उसके अलावा कहा जाता है कि जिल्द के फवाइद में इसकी कुछ जो नुकात हैं वो मैं आपके खिदमत में पेश करूँ। कहा जाता है कि अगर आप इसको इसके अखरोट को इस्तेमाल करें रेगुलरली और इसके तेल का भी इस्तेमाल करें अपने जिल्द के ऊपर, फेस के ऊपर, तो आप झुर्रियों से बचे रहेंगे। किसी किस्म के दाने और इन्फेक्शन जो आपके जिल्द में होते हैं अगर उसके ऊपर लगाया जाए तो इसके अंदर एंटी इन्फ्लेमेटरी फंक्शन होता है इसका, जो इन्फेक्शन को आपके कम कर देगा। उसके अलावा मुख्तलिफ किस्म की जिल्द की बीमारियों के लिए इसका इस्तेमाल किया जाता है। एंटी ऑक्सीडेंट्स होते हैं इसके अंदर जो जिल्द के लिए बहुत अच्छे हैं। और उसके अलावा बहरहाल डैंड्रफ के लिए कहा जाता है कि अगर आपको डैंड्रफ है तो तब भी आप इसका इस्तेमाल करें, तब भी बहुत अच्छा है। और भी बहुत से इसके फवायद यहाँ पर लिखे हुए हैं, लेकिन बहरहाल ये वो चीज़ें थी जो जिल्द से अखरोट की जुड़ी हुई थी, तो मैंने कहा आपकी खिदमत में पेश करें। यहाँ पर लेंगे छोटा सा वक्फा, फिर आपकी खिदमत में हाजिर होंगे। हमारे नाज़रीन आपको खुश आमदीद कहता हूँ प्रोग्राम सुबह ज़िंदगी में एक बार फिर, और दोबारा लौटेंगे रुबाब की तरफ ताकि रुबाब गुफ्तगू को आगे बढ़ा सकें। जी रुबाब,
बहुत शुक्रिया खुरम, बहुत शुक्रिया आपका, और बहुत ही दिलचस्प गुफ्तगू चल रही है हमारी निज़ाम इंतज़ाम के बारे में। उम्मीद करती हूँ हमारे नाज़रीन को भी गुफ्तगू पसंद आएगी। सुनील, निज़ाम इंतज़ाम के बारे में बात करते हैं तो एक और बात जो जहन में आती है अक्सर, छोटी आंत और बड़ी आंत, तो ये छोटी आंत और बड़ी आंत का काम क्या है?
छोटी आंत, मैंने जिस तरह एक बात पहले मेंशन की थी कि हम जो मॉलिक्यूल्स, जो खुराक में मौजूद चीज़ें हमारे लिए मुफीद हैं वो हमारे खून में एंटर हो जाती हैं, और जो मुफीद नहीं है वो हमारी बॉडी से खारिज हो जाती हैं। अब सवाल ये कि छोटी आंतें जो हैं, अच्छा छोटी आंतों में एक पाइप एंटर हो रहा था, एक पाइप की मिसाल आप ले लें, पतला सा पाइप होता है जो कि पित्तों से, लिवर, गॉल ब्लैडर से आके इसमें एंटर हो रहा होता है, उसमें एंट्री हो रही होती है इसकी, तो यानी उसमें जो है इन ऑर्गन से जो जूस, कुछ सिक्रीशंस बन रही होती है वो हमारी छोटी आंत में आ रही होती है। इस इन सिक्रीशंस का काम ये होता है कि ये फाइनल स्टेज ऑफ डाइजेशन, फाइनल स्टेज ऑफ हाजमे में इनका अहम किरदार होता है। मसलन कि जब हम आलू खाते हैं तो आलू के अंदर होता है स्टार्च, अगर आप स्टार्च डायरेक्ट खून में डाल दें तो वो हमारी बॉडी के लिए एक्सेप्टेबल नहीं है, उसका कोई
कबूल नहीं है।
जी, जब तक स्टार्च को ब्रेक कर करके ग्लूकोज तक ना आ जाए तब तक वो, जब ग्लूकोज बन जाएगा तब हमारी बॉडी उसको एक्सेप्ट करने के लिए तैयार हो जाएगी, कबूल करने के लिए तैयार हो जाएगी। तो फाइनल स्टेज ऑफ डाइजेशन यानी हम ये कह सकते हैं कि 90% ऑफ एब्जॉर्प्शन से मुराद मेरी ये है कि वो चीज़ें जो हमारी बॉडी के लिए ज़रूरी है वो खून में एंटर होती हैं स्मॉल इंटेस्टाइन की वजह से, यानी छोटी आंतों की वजह से।
सही, छोटी जो छोटी आंत का काम ये है।
जी, उसके बाद 10% जो है एब्जॉर्प्शन, यानी 10% चीज़ें जो हमारे खून में एंटर होती हैं वो लार्ज इंटेस्टाइन की वजह से होती हैं।
बड़ी आंत
जी, वहाँ पर ज़्यादा एंजाइम्स और केमिकल्स नहीं पाए जाते लेकिन बैक्टीरिया बैक्टीरिया होते हैं। अच्छा। बैक्टीरिया वो बैक्टीरिया जो हमारे लिए नुकसानदेह नहीं है और हमारे फ्लोरा हमारे नॉर्मल बदन के काम करने के लिए ज़रूरी हैं, ऐसे भी बैक्टीरिया हैं। वो हमारी खुराक पे फीड करते हैं और फिर ऐसे प्रोडक्ट्स बनाते हैं जो कि हमारी बॉडी में एंटर हो सकते हैं, प्लस ऐसी चीज़ें बनाते हैं जिनकी हमें ज़रूरत नहीं है, तो फिर वो हमारी बॉडी से खारिज हो जाती हैं।
ठीक है सुनील, एक सवाल मेरे जहन में आया, अक्सर कहते हैं फूड एलर्जी, किसी को कुछ खाने से कोई रिएक्शन हो जाए, ठीक है, आया निज़ाम इन्हिज़ाम का इससे कोई लेना देना है?
निज़ाम इन्हिज़ाम का डायरेक्टली लेना देना नहीं है, इसलिए कि जितनी भी एलर्जीज हैं वो हमारे कुव्वत मुदाफ़त इम्यून सिस्टम में इम्यून सिस्टम की वजह से होती हैं, जिसमें मेजर फैक्टर हमारे जेनेटिक्स होता है या फिर कुछ एक्सपोजर्स होते हैं ये,
ठीक है।
और हम अक्सर ये बात में कन्फ्यूजन लाते हैं कि डायरिया है, फूड पॉइजनिंग है या फूड एलर्जी है। फूड एलर्जी हमेशा उस फूड से होगी, जबकि अगर आप डायरिया और ये सब चीजें देखें तो अगर खुराक में कोई ऐसी चीज है जो हमारे पेट ने नहीं सही हजम की तो वो एक वक्त पे होगी और एक वक्त पे नहीं होगी।
सुनील बहुत शुक्रिया आपका, बहुत ही बेहतरीन मौजू लेके आप आई और बहुत ही मुझे तो मजा आया, उम्मीद करते हैं हमारे नाज़रीन को भी आज का मौजू जो है वो बहुत पसंद आएगा। बहुत शुक्रिया आप हमारे प्रोग्राम में,
बहुत शुक्रिया,
बहुत शुक्रिया जी खुर्रम,
बहुत शुक्रिया रुबाब जी, बिल्कुल जबरदस्त गुफ्तगु आप लोगों की रही और बड़ी मुफीद मालूमात आप लोगों ने दी। डॉक्टर सुनील फातिमा का बहुत शुक्रिया अदा करता हूँ कि वो हमारे स्टूडियो में तशरीफ लाएंगे। नाज़रीन इंशाल्लाह इसी मौजू को आज के दिन हम लोग जारी रखेंगे क्योंकि तग़ज़िये का दिन है और निज़ामी निज़ाम और तग़ज़िये का आपस में बहुत गहरा ताल्लुक है, लेकिन यहाँ पर वक्फे का वक्त हुआ, एक छोटा सा वक्फा लेंगे फिर आप खिदमत में हाजिर होंगे, हमारे साथ रहिएगा।
कहते हैं आपको आपको अपने प्रोग्राम सुबह जिंदगी में जी खुर्रम
जी, मैं यहाँ पर सर पहले इससे पहले कि हमको बात शुरू करें मैं बताते चलूँ अपने नाज़रीन को कि वाइबर और व्हाट्सएप हमारा एक्टिव है, आप कोई सवाल भी हमारे से पूछना चाहें, कोई बात शेयर करना चाहें तो बात शेयर कर सकते हैं, और उसके अलावा अगर आप लोग मुख्तलिफ किस्म के प्रोग्राम हमारे पिछले प्रोग्राम या हमारे क्लिप्स वगैरह देखना चाहते हैं मुख्तलिफ मौजुओं के मौजूद के सिलसिले में तो वो भी facebook.com/SUT Morning Show पर आप लोग मुलाहजा फरमा सकते हैं।
हमारे साथ कुकिंग का जो अभी हमने सेगमेंट देखा था खाना पकाने का हिस्सा, ये इस तमाम प्रोग्राम्स या जो और भी प्रोग्राम्स हैं वर्जिश वगैरह के तमाम प्रोग्राम जो हैं वो अपलोड
अलग-अलग करके हम लोग वहां पर जो है अपलोड कर देते हैं,
बिल्कुल
तो बहरहाल वहां पर आप लोग मुलाहिजा फरमा सकते हैं। और हफ्ते का मौजू हमारा जैसे चल रहा है एक खुशहाल घराना कामयाब घराना कैसे मुमकिन है, इस पर हमारी बात हो रही थी और आज तोहफे तहफ के मौजू पर हमने इनशाला बात की और हमने भी बात की, आप लोग भी हमारे साथ दें, हमारा
आपके ख्याल में कितना जरूरी है
जी, कितना जरूरी है। बहरहाल देखें तोहफे तहाइफ का मतलब ये नहीं है कि कोई बहुत कीमती चीज एक दूसरे को दी जाए, इसमें एक जो बहस अहम है वो ये है कि अहमियत देना दूसरे शख्स को।
और फिर आपने बहुत अच्छी तरफ इशारा किया, तवक्का कि मुझे वो फलां चीज जो दे रहा है वो बहुत महंगी या बहुत ही अजीब सी चीज होनी चाहिए, किसी के पास नहीं होनी चाहिए, ये भी बहुत एक
लेकिन रुबाब एक जो चीज यहाँ पर अलबत्ता खुद मैं यहाँ पर कोई माहिर नहीं हूँ, हम बात कर रहे हैं ताकि आप लोग भी नजर दें और हम लोग भी बात करें और माहिरीन से इंशाल्लाह हफ्ते के आखिर में बात करेंगे, लेकिन एक बात मानने की है कि जब भी कीमती तोहफा दिया जाता है तो उसका असर ज्यादा होता है, तो ये इस मसले को कैसे सुलझाया जाए, कैसे हल किया जाए?
खुर्रम चूंकि मेरे ख्याल से पता है क्या है, लोग ये नहीं देखते कि वो तोहफा जो दिया है अगले बंदे ने किस खुलूस और किस मोहब्बत से दिया है, बस वो कीमत या वो ब्रांड जो है वो बीच में आ गया, और ये मसला यही है कि वो देख हम देखी जो हमारी जिंदगी में आ गई है कि उसके पास है मेरे पास होना चाहिए, या जो हम खुद अपने आप को हमने ब्रांड या लेबल्स के तक ही महदूद कर लिया है,
ठीक है,
और जब से ये ब्रांड और लेबल्स आए वो खुलूस और मोहब्बत जो है वो जिंदगी से मेरे ख्याल से कहीं दूर होती जा रही है, इसका भी खास गहरा असर है।
ये तो है, लेकिन जब मियां बीवी जब देखें घर के बाहर से जब दूसरे लोगों की बात की जाती है वो एक अलग मसला है, लेकिन जब घर के अंदर के अफराद हैं मियां बीवी की जब बात हो रही है तो उसमें थोड़ा सा मसला मुख्तलिफ है, उसमें ठीक है देखिए प्यार मोहब्बत है और खुलूस भी है, लेकिन जो मसला आ जाता है वो ये तवक्को आ जाती है, या तवक्को के अलावा भी ये भी होता है, जारी बात है मिसाल के तौर पे एक शख्स जो है वो कोई जो है सोने के कोई चूड़ियां ले लेता है अपनी जो है बीवी के लिए,
वो खवातीन की दुखती रख पे जो हाथ दिया
जी बिल्कुल, तो जारी बात है उसका असर जो है वो बड़ा गहरा असर होगा और वो तकरीबन एक आध साल तक वो असर रहेगा, लेकिन अगर बनस्बत उसके अगर वो एक फूल लेके आ जाता है तो जारी बात है वो उसका इतना असर नहीं है,
बिल्कुल, लेकिन मेरे ख्याल से गलत है क्योंकि वो दोनों चीज मेरे ख्याल से वो इंसान अपने जो है खुलूस और मोहब्बत से जरा वो चाहे एक फूल हो, शायद उस वक्त उसके पास उतनी वो मेरे ख्याल से वो आमदनी नहीं थी उसने कि फूल देना ही सही समझा, हमें बहुत छोटी छोटी चीजें जहन में रखनी चाहिए जो मेरे ख्याल से हम नहीं रखते और ये बहुत गलत है।
ठीक, अच्छा एक और जो चीज है मैंने इस चीज़ को बहुत नोट किया, बड़ी गहराई से मैंने इस पर गौर भी किया। वो ये है कि जब भी आपने तोहफा देना हो तो उसको एक तोहफे के कागज़ में, जो रैपिंग पेपर जिसको उसमें उसको डाल के दें,
ताकि वो लगे वो तोहफा है।
बिल्कुल, उसका बहुत बहुत ज़्यादा असर होता है। ये बात जो है मेरी आजमाई हुई। बहरहाल अपना बहुत नाजिम ख्याल रखिएगा। मैं सिर्फ बताता चलूँ, डॉक्टर आसिफ राशिद कल हमारे साथ होंगे हेपेटाइटिस बी से बचाओ, क्योंकि कल का दिन हमारा बीमारियों से बचाओ का, सफाई सुथराई का दिन है।
कल तक के लिए मुझे रुबाब मंसूर और अली गर्दीजी को इजाजत दीजिए।
खुदा हाफिज़।